यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, स्थायित्व र समृद्धिका लागि तोकिएकै मितिमा निर्वाचन गराउने गरी सरकार अघि बढ़ेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सबै पक्षको सहकार्यका लागि हिजो काठमाण्डुमा आयोजना गरेको राष्ट्रिय बहस कार्यक्रममा प्रधानमन्त्री कार्कीले जेएनजी आन्दोलनको क्रममा भएको घुसपैठ र आगजनीका कारण मुलुकले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै त्यस क्रममा 84 अर्बको प्रत्यक्ष क्षति भएको बताउनुभयो। प्रधानमन्त्री कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्न पनि सबै दल, नागरिक समाज, उद्योगी व्यवसायी तथा युवाहरूलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री कार्कीले जेएनजी आन्दोलनपछि निजी क्षेत्रका सबै माग सरकारले पूरा गरेको र व्यवसायीहरूलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिएको पनि बताउनुभयो। सरकारले सुशासनको जग बसाल्दै राजनीतिक स्थायित्वको पक्षमा काम गरेको पनि प्रधानमन्त्री कार्कीले उल्लेख गर्नुभयो। कार्यक्रममा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले निजी क्षेत्रका समस्याहरूलाई सम्बोधन गर्ने गरी विभिन्न सुधारका काम अगाडि बढ़ाइएको बताउनुभयो। यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश अहिले विरलै देखिने गम्भीर संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यसको समाधान सर्वपक्षीय सहमति र संकल्पबाट मात्रै सम्भव हुने धारणा राख्नुभयो। अध्यक्ष प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरूरी रहेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जेएनजी आन्दोलनका क्रममा घुसपेट गरेका सम्पत्तिमा क्षति पुर्याउनेहरूलाई छानबिन गरी कार्यवाही गर्न माग गर्नुभयो। मुलुकमा लगानीको वातावरण बनाउनु पर्ने र अर्थतन्त्र राजनीतिको साझा एजेण्डा बन्नु पर्नेमा अध्यक्ष ढकालले जोड़ दिनुभयो। कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि जेएनजी आन्दोलनपछि निराश भएको उद्योग व्यवसाय क्षेत्रलाई अझ बढ़ी प्रोत्साहन र सुरक्षाको अनुभूति दिने गरी सरकारले काम गर्नुपर्ने सुझाव दिनुभयो। गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमा भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गराउन सरकार अघि बढ़िरहेको बताउनु भएको छ। फागुन 21 गते हुने निर्वाचनलाई लक्षित गर्दै हिजो विराटनगरमा आयोजना गरिएको कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन सरकार दृढ़ भएर लागेको बताउनुभयो। उहाँले वर्तमान सरकार दिन गनेर सरकारमा नबस्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराएर निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने पनि प्रश्न पार्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फको समानुपातिक बन्द सूचीलाई आवश्यक पुनरावलोकन गरिने बताउनु भएको छ। पोखरामा हिजो आयोजित पत्रकार भेटघाटमा उहाँले पार्टी एकता, सहमति र निर्वाचन आयोगमा अन्तिम घड़ीमा सूची बुझाइएकाले केही गुनासो आएकाले विधिभन्दा बाहिर गएको भए त्यसलाई दुई दिनभित्रमा सम्बोधन गर्ने स्पष्ट पार्नुभयो। उहाँले हाल भइरहेको खबरदारी आफूहरूका लागि सकारात्मक भएको समेत उल्लेख गर्नुभयो। निर्वाचन आयोगले विगतका निर्वाचनमा उम्मेद्वार रही कानून बमोजिम खर्च विवरण पेश र सार्वजनिक गर्ने उम्मेद्वार कालो सूचीमा नरहने स्पष्ट गरेको छ। खर्चको विवरण बुझाउने उम्मेद्वारको पनि कालो सूचीमा नाम कायम रहेको भनी प्रकाशित समाचारबारे आयोगले स्पष्ट गरेको हो। 2079 प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेद्वार भई प्रचलित निर्वाचन कानून अनुसार निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेका हकमा जरिवानाको कार्यवाही गरी पुनः त्यस्तो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न आदेश दिएको पनि आयोगले जनाएको छ। ग्रेगोरियन पात्रो अनुसार इस्वी सम्वतको नयाँ वर्ष सन् 2026 आजदेखि शुरू भएको छ। विश्वभर नयाँ वर्षलाई विभिन्न तरिकाले स्वागत गरिएको छ। नयाँ वर्षका अवसरमा काठमाडौँको ठमेल, बौद्ध तथा काठमाडौँ उपत्यका बाहिरका पोखरा, सौरा लगायतका स्थानमा पर्यटक सहितको चहल पहल बढ़ेको छ। विभिन्न युवा संस्थाको आयोजनामा आज 13 राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाली टोपी हाम्रो पहिचान भन्ने नाराका साथ विगत 13 वर्षदेखि युवाहरूले यो दिवस मनाउन थालेका हुन्। नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुनिए चोलीलाई युवा माज स्थापित गर्न 2070 राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो। धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन संख्यामा वृद्धि भएको छ। सन् 2024 अनुपातमा सन् 2025 25,403 विदेशी पर्यटकको संख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जनाएको छ। विगत एक साता भन्दा बढ़ी समयदेखि मध्य प्रदेश र तराईका अन्य जिल्लाहरूमा तापक्रम घट्दै गएपछि जनजीवन कष्टकर बनेको छ। लगातारको शीतलहरका कारण जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधाममा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप 3 दिनका लागि विदा दिएको छ। यसअघि दोस्रो पटक 13 गतेदेखि 16 गतेसम्म र पहिलो पटक 11 गतेदेखि 1 दिनका लागि उपमहानगरपालिकाले जाड़ो विदा दिएको थियो। यस्तै बाक्लो उसु कुहिरो र शीतलहरका कारण अत्याधिक चिसो बढ़ेपछि बाँकेका स्थानीय तहले दाउरा वितरण गर्न थालेका छन्। जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका फोकल पर्सन रूपन गेवालीका अनुसार जिल्लाका 8 पालिकाले दाउरा वितरण गरिरहेका छन्। दाङमा शीतलहरले चिसो बढ़ेपछि घोराई उपमहानगरपालिका, लमई नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढ़वा गाउँपालिकाले बुधबारदेखि शुक्रबारसम्म 3 दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिकाले बढ़दो चिसोका कारण विद्यार्थी, शिक्षक तथा विद्यालय कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राखी विद्यालयहरूमा 2 दिन विदा दिने निर्णय गरेको छ। विशेष अदालतले घुस रिश्वत प्रकरणमा पूर्व मन्त्री राजकुमार गुप्तालाई पूर्व पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। गुप्ताले 78 लाख रूपियाँ घुस लिएको आरोप लागेकोमा अदालतले भ्रष्टाचार निवारण ऐन अनुसार पूर्व पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। जरिवाना र घुस रकम जफत हुने व्यवस्था लागू हुने गरी अदालतले आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू सुदर्शन देव भट्ट, डिली रत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश दिएको हो। आदेशमा उल्लेख भए अनुसार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा सांसद पदमा रहँदा अन्य व्यक्तिहरूलाई प्रयोग गरी घुस लिएको प्रमाण भेटिएको छ। वीर अस्पतालमा 103 वर्षीय वृद्धाको मस्तिष्कको जटिल तथा दुर्लभ शल्यक्रिया गरिएको छ। कोटेश्वर बस्ने 103 वर्षीय वृद्धाको सफलतापूर्वक शल्यक्रिया गरिएको हो। अचेत अवस्थामा अस्पताल पुगेकी ती वृद्धाको मस्तिष्कमा ठूलो रक्तस्राव भएपछि न्यूरोसर्जिकल शल्यक्रिया सफलतापूर्वक गरिएको उपचारमा संलग्न चिकित्सक तथा न्यूरोसर्जरी विभागका प्रमुख प्राध्यापक डा राजीव झाले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा मनाङ जिल्लाको कार्य सम्पादन देशभरकै उत्कृष्ट ठहरिएको छ। गृह मन्त्रालयले त्यस अवधिमा गरेको कार्य सम्पादन मूल्याङ्कनमा मनाङ उत्कृष्ट ठहरिएको हो। मन्त्रालयले सार्वजनिक गरेको मूल्याङ्कन नतिजा अनुसार कुल 29.25 पूर्णाङ्क मध्ये मनाङले 28.75 अंक प्राप्त गर्दै 77 जिल्ला प्रशासन कार्यालयहरूमध्ये पहिलो स्थान हासिल गरेको हो। ग वर्गका जिल्ला मध्ये मनाङ शीर्ष स्थानमा रहँदा ग वर्गकै जिल्ला प्रशासन कार्यालय रसुवाले 28.68 अंकसहित दोस्रो स्थान हासिल गरेको छ। र हिउँदे वर्षाको ढिलाइले नेपालमा वायु प्रदूषण बढ़दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार 1-2 दिनका लागि पश्चिमी वायुले नेपालमा बादल पातलो भित्र्याए पनि त्यसले वर्षा हुने सम्भावना भने कम रहेको छ। मौसमविद गोविन्द झाले उच्च पहाड़ी भेगका 1-2 ठाउँमा फाटफुट पानी पर्ने बताउनु भयो। यसपटकको पश्चिमी वायुसँगै धूलोका कण आउने भएकाले नेपालमा प्रदूषण थपिने सम्भावना बढ़ेकाले यस वायुले गण्डकी र कर्णाली भेगका हिमालमा धेरै हिमपात भने गराउने उहाँले जानकारी दिनुभयो। नेपालमा यति बेला त्यसै पनि आन्तरिक प्रदूषण उच्च रहेका कारण काठमाडौँ उपत्यका सहित देशका विभिन्न भूभागमा साँझ बिहान तुवालो लाग्ने, घाम राम्रो नदेखिने क्रम बढ़दो अवस्थामा रहेको मौसमविद झाले बताउनुभयो। वर्षाको प्रवृत्ति जलवायु परिवर्तनका कारण बदलिँदै गएकाले पनि हिउँदे वर्षा पछाडि सरेको अनुमान मौसमविदहरूको रहेको छ। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।